रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, कोविड 19 को प्रकोप, राष्ट्रिय सभाको उपनिर्वाचन, संघीय संसदको विशेष अधिवेशन, खोप, औषधि, स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीहरूको आयात र दलहरू बीचमा भएको अन्तर्पार्टी र आन्तरिक पार्टीभित्रको आन्तरिक छलफल र बहसहरू यी वर्तमानका सन्दर्भहरू हुन्। भनिन्छ, सबै कुरामा राजनीति छ र राजनीतिमा सबै कुरा छ। स्वास्थ्य संकट होस् वा स्वास्थ्यमा आएको यो दुर्व परिस्थिति, तर पनि यी सबै कुराको व्यवस्थापन गर्न र समस्याबाट पार लगाउन फेरि पनि राजनीतिक नेतृत्वहरू नै सक्रिय हुनुपर्छ। के सरकार पक्ष र के विपक्ष सबै स्वास्थ्य समस्याप्रति चिन्तित देखेकै छन्, तर त्यो चिन्ताको मात्रा केही हदसम्म पक्ष विपक्षमा बाँडिए पनि एउटा सबै दल र सबै राजनीतिक नेतृत्व मिलेर स्वास्थ्यको संकटबाट किनारा पाउनुपर्छ भन्ने कुरामा चाहिँ एकरूपता देखिएको छ। यो सुखद संकेत पनि हो। र यतिखेर सत्तारूढ दल नेकपा एमाले भित्रको बढ़ेको भनिएको आन्तरिक विवाद पनि चर्चामा छ र विवाद मिलाउन दुवै पक्षबीच वार्ताहरू भएका खबरहरू पनि आएका छन्। र 27 गते सरकारले संसदबाट विश्वासको मत पनि लिँदैछ। यो पूर्व संध्यामा भएको यस प्रकारको छलफलको सन्देश के हुन सक्छ र यो संकटको बेला संकटबाट पार पाउनलाई दलहरूबीचको एकता, मेलमिलाप र सद्भावको बाटो हुँदै परिस्थिति अब कसरी अघि बढ़छ त? यस विषयमा आज हामी सम्मान्य प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार एवं नेकपा मालेका एकजना नेता विष्णु रिमालसँग सम्वाद गर्छौ। उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रिमाल सर, हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार।
जस्तो हिजो यहाँहरू वार्तामा रहनुभयो, 27 गते विश्वासको मत लिनु पनि छ संसदमा र पार्टी एक ढिक्का भएर मिलेर जानुपर्छ भनेर दोस्रो तहका नेताहरू यहाँहरू 5-6 जना बस्नु भएको थियो, छलफलहरूको समाचारहरू पनि आयो, त्यहीँबाट छलफल अघि बढाउन हाम्रो पनि के कुरा भए?
मलाई यो विषय सार्वजनिक खपतको विषय हो जस्तो लाग्दैन, किनभने अलि लामो समयदेखि नेकपा एमालेमा केही समस्याहरू थिए, खास गरी नेकपाकालीन समयदेखि नै हाम्रो बीचमा अलिकति विवादहरू थिए र फागुन 23 गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले भनिसकेपछि नेकपा एमालेभित्र पनि नेताहरूको बीचमा चाहिँ अलिकति विमति रहेको र त्यो विमतिको कारणले गर्दा पार्टीमा केही किसिमको अन्तर्विरोध बढिरहेको स्थिति थियो। त्यसमा विभिन्न तहका नेताहरू, पक्ष वा विपक्षमा रहेर बहस गर्ने नेताहरू नै कसरी पार्टीलाई एक ढिक्का बनाएर लिएर जान सकिन्छ र अगाडि बढ्न सकिन्छ भन्नेमा चिन्तित हुनुहुन्थ्यो नै र हामी थियौँ नै। त्यही श्रृङ्खलामा दिनदिनै जस्तो नै विभिन्न तहका नेताहरूको बीचमा कुराकानी हुने र विभिन्न तरिकाले समस्याको चाहिँ गाँठो फुकाउनको लागि यो छलफल बहस अगाडि बढाउन लिएर जाने क्रम अगाडि बढेकै हो। त्यो क्रममा हिजो एउटा पक्ष हो, एउटा हामी केही साथीहरू बसेका थियौँ, त्यो कुनै नयाँ कुरा पनि भएन र यो पहिलेको छलफलको एउटा निरन्तरता हो जस्तो मलाई लाग्छ। त्यहाँ चिन्तित रहेका विभिन्न साथीहरू, जुनसुकै पक्षमा रहेको भए पनि चिन्तित साथीहरू चाहिँ कुनै पनि हिसाबले पार्टी विभाजित हुनु भएन, विभाजित अर्थात् पार्टीकोबाट कोही पनि साथीहरू बाहिर जानु भएन, कोही पनि साथीहरूले पार्टीभित्र चाहिँ आफूलाई पराजित भएको जस्तो अथवा कसैले विजयी भएको जस्तो महसुस गरिरहनु परेन। जो साथीहरू जुन जुन मत राखेको भए पनि आफ्नो कुराहरू पार्टीको बैठकमा राख्ने र विधि पद्धति अनुसार नै छलफल गरेर अगाडि बढ्ने, त्यसमा रहेका केही भिन्नता छन्, विमति छन्, तिक्तता छन् भने त्यसलाई क्रमशः सल्झाउँदै जाने भन्नेमा नै हाम्रो छलफल रहेको हो। त्यो हिसाबले अब यहाँले सङ्केत गर्नुभएको हिजो खास गरी हाम्रो पार्टीका साथीहरूमा, हाम्रो पार्टीको चाहिँ नेताहरू विष्णु पौडेल, सुभाष नेम्बाङ, घनश्याम भूषाल, योगेश भट्टराई, म आफै पनि, गोकर्ण विष्ट लगायतका हामी केही साथीहरू बसेका थियौँ र हाम्रो बसाएर छलफल भनेको नयाँ होइन, किनभने पहिले भएकै छलफल कुन फर्मुला कुन तरिकाबाट चाहिँ साथीहरूमा रहेका चाहिँ तिक्तताहरू र साथीहरूमा रहेका जिज्ञासाहरू विमतिहरूलाई चाहिँ मिलाउन सकिन्छ भन्ने नै हो। र हामीले चाहिँ हामी सबै चाहिँ एउटा के मतमा चाहिँ रहेका हौँ भने पार्टीमा कुनै पनि हिसाबको चाहिँ विभाजन अथवा चाहिँ कोही साथीहरू बहिर्गमन हुने र कोही साथीहरू मात्र रहने जस्तो स्थितिलाई अन्त गर्न हामीले पहल गर्नुपर्छ। त्यही हिसाबले चाहिँ सिनियर नेताहरूलाई, वरिष्ठ नेताहरूलाई, पार्टी अध्यक्ष लगायतका नेताहरूलाई चाहिँ स्थितिलाई सम्हाल्नको लागि चाहिँ हाम्रो तर्फ सुझाव दिनुपर्छ भन्ने नै हिसाबले बसेका हौँ।
यहाँहरूले फर्मुला के निकाल्ने सम्भावना छ?
अनि यसमा अरू फर्मुला भन्ने नै रहेन, किनभने नेकपा हाम्रो आवश्यकता थियो, 3 वर्ष अगाडि नेकपा बनाएका थियौँ र पछि नेकपाको एकता सुखद हुन सकेन, किनभने जुन प्रयोग हामीले गरेका थियौँ प्रयोग सफल हुन सकेन। प्रयोग सफल नभइरहेकै बेलामा अदालतको फैसलाबाट तत्कालीन समयको नेकपा एमाले र तत्कालीन समयको नेकपा माओवादी कि कानूनसम्मत ढङ्गले एकता गर्नुपर्ने होइन भनेदेखि चाहिँ आफ्नो पार्टी चलाउनु पर्ने भन्ने स्थितिमा हामी पुग्यौँ र अहिलेको एमाले र अहिलेको खास गरी म एमाले भन्न चाहन्छु, माओवादी केन्द्रको कुरा गर्न चाहन्न। अहिलेको एमाले भनेको 2075 साल जेठ 2 गते भन्दा अगाडिको जस्तो एमाले मात्रै रहेन, किनभने यो एमाले चाहिँ तत्कालीन माओवादी केन्द्रमा रहेका नेताहरू पनि सामेल भएर अझ बलियो बनेको एमाले भयो। यसलाई कसरी अगाडि लिएर जाने भन्नेमा नै हाम्रा केही मतामत रहे। जस्तो अब अहिले पार्टीको आयोजक कमिटी बनेको छ, 10 औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी। यो आयोजक कमिटी अलि हठातमा बन्यो कि भन्ने केही साथीहरूको जिज्ञासा रह्यो र यो आवश्यकताले बन्यो भन्ने केही साथीहरूको भनाइ रह्यो र यो बनेको आयोजक कमिटी र चाहिँ पहिला रहेको पुरानो कमिटी र अहिले थपिनु भएका नयाँ साथीहरू जो पहिला पूर्व माओवादी केन्द्रमा हुनुहुन्थ्यो, ती साथीहरूलाई समेटेर लिएर जाने चाहिँ हाम्रो विधिहरू एउटै हुनुपर्छ र त्यो विधिहरूमा चाहिँ हाम्रा जिज्ञासा छन् भने त्यसलाई कसरी मिलाउने भन्नेमा नै हामीले अलि बढी बहस गर्यौं।
हजुर, यहाँहरू छलफलमै हुनुहुन्छ, यो प्रश्न अलि हतारमा पनि होला, तर आम मान्छेले चाहेको चाहिँ 27 गते संसदमा जाने बेला नेकपा एमाले अब एक ढिक्का भएर जान्छ।
एमाले त एक ढिक्का नै छ, हाम्रो बहस विवाद भनेको त आन्तरिक कुरा हो। आन्तरिक बहस विवादले पार्टीको संसदीय फाँटमा र पार्टीको चाहिँ सार्वजनिक जीवनमा तलमाथि हुनुहुन्न। यदि कोही साथी त्यसरी जानुभयो भने त उहाँहरू पार्टीमाथि घात गरेकै ठहरिहाल्छ। हिजो रहेको हामी सबै साथीहरूको धारणा पनि के रह्यो भने सार्वजनिक रूपमा संसदीय फाँटमा अन्य कुनै पनि फाँटमा पार्टीलाई घात हुने खालका काम हिजो भएका छन् र हुनेवाला छन् भने त्यसलाई रोक्नुपर्छ भन्ने नै हो। पार्टीको एकता र पार्टीभित्र विवाद त बहस गर्दै जाने हो, किनभने पार्टी भनेको चाहिँ जीवन्त संस्था हो, त्यसमा चाहिँ बहस हुन्छ, छलफल हुन्छ, टिक्का टिप्पणी हुन्छ, कहिलेकाहीँ कुरा पनि मिल्दैन, नमिले पनि सँगै बस्छौँ र अगाडि बढेर जाने नै कुरा हो। त्यसमा त एक ढङ्गले हिजो त्यहाँ रहेका सबै साथीहरूको बिचमा विमति छैन र हिजो रहेका साथीहरू मात्रै होइन, हिजोको ठाउँमा हुँदा विभिन्न चरणमा विभिन्न समयमा मन मिल्ने साथीहरू र चाहिँ काममा सँगै रहेका साथीहरू बहस गर्दै आउनु भएको छ। विभिन्न तहका नेताहरूको बिचमा बिहान दिउँसो बेलुका कुराकानी हुँदै आएछ। हिजो अलिकति सार्वजनिक भयो हामी बसेको कुरा, त्यति मात्रै हो। यस्तो त दिनदिनै धेरै छलफल भएको छन्, त्यस कारणले यो नै अन्तिम, यो मात्रै एउटा कार्यदल, यो मात्रै एउटा चाहिँ मिलाउने चाहिँ साथीभाइहरूको टिम भन्ने जस्तो चाहिँ होइन, विभिन्न तहमा छलफल भइ नै रहेछन्, चलि नै रहेछन्।
जस्तो चर्चामा आए जस्तै 75 जेठ 2 को फर्किने कि अथवा भर्खर यहाँले भन्नुभएको थियो त्योभन्दा अहिले विकसित एमाले भइसक्यो त्यहाँ जान सकिन्न भनेर भन्नुभएको कुरा यहाँले अहिले प्रस्तुत गर्नुहुँदा चाहिँ यो विवाद त्यति ठूलो विवाद जस्तो पनि लागेन यहाँले भनिरहनु हुँदाखेरि। जस्तो अब
विवादको दुई कोण हुन् नवराजी मेरो विचारमा। एउटा कोण भनेको अहिले केही साथीहरूले 75 जेठ 2 गतेको चाहिँ स्थितिमा पुगेर त्यही कमिटी जस्तातस्तै रहेर त्यही कमिटीमा चाहिँ रहेका पदहरू जस्तातस्तै रहेर त्यसै थपिएका साथीहरूलाई थपेर अब चाहिँ थालौँ भन्ने किसिमले आजका मितिबाट सबै जम्मा भएर 100% पुरानो एमाले जम्मा भएर यी साथीहरूलाई समावेश गरेर जानुपर्छ, पदहरू जस्तातस्तै रहनुपर्छ, भुलचुक लिने दिने पहिले भएका ज्यादै त्यो अन्याय अत्याचार जसले गरे भने बिर्सिनुपर्छ भन्ने एउटा एङ्गल भयो होइन, बिर्सिनुपर्छ भने त अर्को एङ्गल पनि भयो। तर हामी 28 गते भनेर जुन अहिले भनिरहेछौँ त्यो दिनसम्म आइपुग्दाखेरि तत्कालीन नेकपा एमालेको नेताहरू चाहिँ दुईटा टिममा चाहिँ बाँडिनु भएको थियो। एउटा टिम भनेको सामान्य प्रधानमन्त्री केपी शर्मा ओली जो पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँको नेतृत्वको वैचारिक धारमा जोडिएर आउनुभएको एमाले माओवादी सबै, अर्को चाहिँ पुष्पगल दालको चाहिँ लाई चाहिँ मियो बनाएर त्योसँग जोडेर बस्नुभएको दुई खालको चाहिँ टिम थियो। अब त्यो टिम त रहने स्थिति भएन, त्यो हिसाबले 28 गते फागुन 28 गते यता भएका निर्णयहरूलाई नै मानेर अगाडि जानुपर्छ भन्ने पनि अर्को धार हो। अब अहिले हामी सफल गरिरहँदाखेरि पानी त धेरै बगिसकेको छ, पार्टी त अलि अगाडि बढिसकेको छ, ठिक बेठिक जम्मै काम पनि भइसकेका छन्। त्यसमा यो भयो त्यो भयो यो मेरो अडान भनेर बस्दाखेरि त टुङ्गो पुग्ने कुरा भएन। हामीले सबै साथीहरूको मान सम्मान पनि जहाँको तहीँ रहने र चाहिँ पार्टी पनि एक ढिका भएर अगाडि जान सक्ने स्थिति चाहिँ कसरी बनाउने त भन्ने नै विषयमा बढी बहस गरेको हो। विवाद यो छन् के गर्ने भन्नुभन्दा पनि कुन फर्मुलाबाट अगाडि जान सकिन्छ भन्ने चाहिँ एङ्गलबाट चाहिँ अहिले विभिन्न तहका साथीहरू छलफल गराउनु भएको छ, हामीले पनि त्यही नै गर्यौँ।
अब जस्तो राष्ट्रिय सभाको उपनिर्वाचन पनि छ, त्यसको लागि हिजो नोमिनेसन पनि भयो, त्यसमा पनि पक्ष विपक्षबाट धेरै चर्चाहरू आएका छन्, तपाईँहरूको त्यो विषयमा पनि छलफल भयो।
राष्ट्रिय सभाको सन्दर्भमा त नेकपा एमालेको एउटै क्यान्डिडेट हो, दलमा त जम्मा दुईटा दल उठिएको छ, एउटै एमाले अर्को नेमकिपा, अरू त स्वतन्त्र व्यक्ति एकजना उठ्नु भएको छ। स्वतन्त्र व्यक्तिलाई कसले समर्थन गर्यो गरेन भन्ने त हामीले बहस गर्नु पर्ने जरुरी भएन। राष्ट्रिय सभाको मामिलामा एमाले त विभाजित किन हुन्छ र हुँदै हुँदैन, आफ्नो पार्टीलाई हराएर अरूलाई जिताउने गरी त किन जान्थ्यो र एमाले, त्यसमा धेरै छलफल गरेनौँ हामीले। त्यो त अब मूल विषय भएन राष्ट्रिय सभाको कुरो, मूल विषय त एमालेलाई एक ढिक्का बनाएर राष्ट्रिय समस्या जुन रहेको छ, अहिले तपाईँले प्रसङ्ग बस्ने उठाउनु भएको छ, कोभिडको कुरा होलान्, राष्ट्रिय राजनीति र सगले आएर लिएर जाने कुरा होलान्, अस्थिरतालाई अन्त गरेर लिएर जाने कुरा होलान्, आगामी निर्वाचनको कुराहरू होलान्, यिनै विषयमा नै कसरी एमाले चाहिँ सुदृढ भएर मुलुकलाई लिड गर्ने भन्नेमै हामीले बढी छलफल गर्यौं।
जस्तो अरू दलहरूसँगको वार्तामा पनि प्रधानमन्त्रीज्यू आफै पनि शरीक हुनुभएको छ, प्रमुख प्रतिपक्षी दलसँगको वार्तामा पनि प्रधानमन्त्रीज्यू आफै पनि जानुभएको थियो। अरू दलहरूसँग नेकपा एमाले तर्फबाट हुने वार्ता र 27 गतेको विश्वासको मतको बीचको त्यो छलफलको चरण चाहिँ कहाँ पुगेको छ?
होइन, हाम्रो प्रधानमन्त्रीले विश्वासको मत लिन चाहनु भएको छ, उहाँलाई विभिन्न एंगलबाट प्रश्न पनि उठाए, दलभित्र पनि विश्वास छ कि छैन, अरू दलहरू विश्वास छ कि छैन, यो सरकार वैध हो कि होइन, विश्वासको हिसाबले बहुमतको हिसाबले भन्ने जस्ता प्रसङ्गहरू पनि उठिसकेपछि प्रधानमन्त्रीले म 2074 साल फागुन 3 गते बनेको सरकारमा, जुन 76-2 अन्तर्गत सरकार बनेको थियो, पछि नेकपा भनेपछि 76-1 अन्तर्गत रूपान्तरित भयो र अहिले फैसलापछि सर्वोच्चको फैसलापछि फेरि 76-2 फर्केको स्थिति छ। यो अवस्थामा म प्रति विश्वास छ कि छैन त भन्ने कुरो म सदनबाट देखाउँछु भन्ने हिसाबले उहाँले विश्वास मत माग्नु भएको हो। विश्वासको मतमा जोर जबरजस्त हुने कुरा रहेन। नेपाली कंग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र अरू स्वतन्त्र पार्टीहरू जो हुनुहुन्छ त्यहाँ अब संसदमा, सबै पार्टीसित प्रधानमन्त्रीको आग्रह त के हो भने मैले विश्वासको मत मागेको छु, मलाई के विश्वास छ भने मेरो दल त भइ नै हाल्यो, मेरो दल बाहेक अरू दलहरूको पनि जसले त्यतिखेर चाहिँ सरकार बनाउँदाखेरि समर्थन गरेका थिए उनीहरूको विश्वास छ भन्ने चाहिँ उहाँ पुष्टि गर्न चाहनुहुन्छ। त्यसमा चाहिँ अब अरू दलहरूले विश्वास नदिएमा त संसदीय योजना, संसदीय विधि अन्तर्गत नियम कानून संविधान अनुसार अगाडि गइ नै हाल्छ, त्यसमा त धेरै ठूलो विषय भयो जस्तो लाग्दैन मलाई। यो प्रधानमन्त्रीले चाहिँ विश्वासको मत माग्नु भएको छ र सबैसित आग्रह गर्नुभएको छ विश्वासको मतको हिसाबले। अब विपक्षी दलले के गर्छ उसको कुरा भयो, यद्यपि हामी प्रचार प्रसारमा सुन्छौँ विपक्षी दल विपक्षमा रहन्छ भनेको छ भने सुनेका छौँ। माओवादी केन्द्रले अस्तिसम्म विश्वासको मतै फिर्ता ल्याएको थिएन, समर्थनै फिर्ता ल्याएको थिएन, अब के गर्छ त्यो उसको कुरा भयो। हामीले अब हाम्रो तर्फबाट दलको हिसाबले माग्ने हो, जबरजस्ती गर्न मिल्दैन यस्ता कुराहरूमा। जसपासित नि त्यही नै हो, जसपाको नेताहरूसित नि विभिन्न तहको नेताहरूसित, जसपाको शीर्ष नेता सबैसित प्रधानमन्त्रीले एक्लै एक्लै नै भेट्नु भएको छ, सामूहिक रूपमा नै भेट्नु भएको छ, उहाँहरूसितै भनाइ त्यही नै हो। हामीले प्रधानमन्त्रीज्यूले विश्वासको मत माग्दाखेरि पनि के भनिरहनु भएको छ भने राजनीतिले अस्थिरतातिर लिएर जानुहुन्न, समीकरणको खेलमा बसेर यो राजनीतिप्रति आम जनता र चाहिँ भावी पिँढीलाई चाहिँ वित्तीयसम्म जगाउने काम गर्न दिनु हुँदैन। यदि यो प्रतिनिधि सभाले काम गर्दैन जस्तो हामीलाई लाग्छ भने नयाँ प्रतिनिधि सभा बनाऊ, यो प्रतिनिधि सभाले काम गर्छ भन्यो भने त्यो हिसाबले सुदृढ भएर अगाडि जाउँ भन्ने हिसाबले नै भन्नुभएको छ र त्यही नै हिसाबले नै अगाडि जाने हो। यसमा त
यो जस्तो यहाँले पनि अहिले भर्खर भन्नुभयो र प्रधानमन्त्रीज्यूले पनि पटक पटक भन्नुभएको छ, यहाँले अहिले भन्नुभएकै शब्दबाट भन्ने हो भनेदेखि चाहिँ संसदको म माथि विश्वास छ कि छैन, म यो अवस्थाकोमा राजनीतिक अस्थिरतालाई चिर्ने गरी मसँग विश्वास छ कि छैन, म संसदीय प्रक्रिया अन्तर्गत जान्छु भनेर विश्वास मत लिन लाग्नु भएको छ भनेर भन्नुभयो। यो संसदीय प्रक्रियामा एउटा सुन्दर पक्ष पनि होला र सँगसँगै यसलाई चाहिँ मान्छेहरूले बाहिर एउटा प्रश्न गर्ने मौका पनि हुन्छ। रिमालज्यू, प्रधानमन्त्रीज्यूको चाहिँ हेन किन चुनावमा जाने प्रक्रियाको खेल हो भनेर नेगेटिभ प्रश्नहरू पनि ज्यादा उठेका छन्, यसको कारण के हुन सक्छ?
कारण त भन्नेहरूले जानुन्, किनभने यो स्थितिमा 3-4 परिदृश्य देखिँदैन। तपाईँ हामीले बुझ्ने राजनीतिक कुरा हो, राजनीतिक समीकरण कसरी जाला भन्ने कुरा हो। अब 3 भनेको, पहिलो विषय भनेको अहिलेको सरकारले निरन्तरता पाउने, प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ, विश्वास दिएमा सरकारले निरन्तरता पाउँछ अगाडि जाने कुरा रह्यो। यदि यो सरकारले चाहिँ विश्वासको मत नपाउने हो, प्रधानमन्त्रीले विश्वासको मत नदिने हो भने दुईटा परिदृश्य आउँछ, एउटा माइनस एमालेको सरकार बन्ने, अर्को विश्वास पनि नगरी आफू पनि सरकारी बनाउन नसक्दाखेरि तेस्रो स्थितिमा जाने। अब तपाईँले एउटा क्यालकुलेसन गर्नुहोस्, विश्वासको मत हुँदा सरकार चल्छ र समयमा चाहिँ तोकिएको समयमा चुनाव हुन्छ, त्यसमा प्रधानमन्त्रीले आपत्ति हुने कुरै रहेन, त्यो त संसदको चाहिँ अधिकारको कुरा भयो, उसले विश्वास गर्छ कि गर्दैन संसद दलहरूको कुरा भयो, त्यो अरू दलहरूले जान्ने कुरा, हाम्रो दलको समस्या भएन, हाम्रो दल एक ढिक्का भएर अगाडि जान्छ, अरू दलले के गर्छ भन्ने कुरा रह्यो। दोस्रो माइनस एमाले बाँकी रहेका दलहरूले, माओवादी केन्द्र, नेपाली कंग्रेस, जसपा र लगायतका दलहरूले हामी चाहिँ सरकार बनाउँछौँ र कसिनु भयो भने उहाँहरूको सरकार बन्न सक्छ, किनभने एक्लै एमाले लार्जेस्ट पार्टी छ, यसको 121 सिट छ, एमालेलाई अब सरकार बनाउनलाई झन्डै 15 सिट जति पुग्दैन, अरूहरूलाई सबै नमिलिकन सरकार बन्ने स्थिति छैन, हामी सबै मिल्छौँ एमालेलाई प्रतिपक्षमा राखेर सरकार बनाउँछौँ भन्नुभयो भने त्यो सम्भावना छ, त्यो उहाँहरूले गरे भइहाल्छ, त्यसमा पनि प्रधानमन्त्री जोर जबरजस्ती केही पनि छैन। तेस्रो अप्सन भनेको साथीहरू मिल्न पनि सक्नु भएन, माइनस एमाले अरू दल मिल्न पनि सक्नु भएन, अहिलेको सरकारले विश्वास मत पनि दिनु भएन भने त जान खोजेको बाटो प्रधानमन्त्री भन्दा पनि संसदले देखाइदिने बाटो भयो, अदालतले भने बाटो पनि त्यही भयो, त्यस्तो स्थितिमा त निर्वाचन हुन जान्छ। हामी कुन बाटो हिँड्ने भन्ने कुरो चाहिँ अब संसदमा रहेको दलहरूले सोध्ने कुरा रह्यो, त्यसमा प्रधानमन्त्रीको मात्रै इच्छा रहेन। प्रधानमन्त्रीको मात्रै इच्छा थियो भने त हामीले पुस 5 गते नै संसद विघटनको सिफारिस गरेका थियौँ र के भनेका थियौँ भने यो प्रतिनिधि सभाहरूले चाहिँ डेलिभरी दिँदैन, नयाँ ताजा जनादेशमा जाउँ भनेका थियौँ, त्यसलाई त सर्वोच्च अदालतले होइन होइन भनिनै सक्यो, त्यसलाई हामी मान्न बाध्य छौँ, त्यही नै मानिरहेका छौँ। अब प्रधानमन्त्रीको निजी इच्छा रहेन, प्रधानमन्त्रीले तिनवटा बाटोमा चाहिँ कुन बाटोमा जाने भनेर 27 गते विश्वासको मत माग्नु भएको छ, अरू दलहरूले गर्ने निर्णयको आधारमा चाहिँ हाम्रो राजनीति कसरी अगाडि जाने भन्ने तय हुन्छ।
हजुर, जसपासँगको वार्ता अलि सघन पनि थियो, धेरै मुद्दाहरू फिर्ता पनि भएका थिए, मागहरू पूरा भएका छन् र हुने क्रममा पनि छन् भनिएको छ, जसपासँगको सम्बन्ध चाहिँ त सघन हुन्छ नि होइन?
सबैसित सघन छ हाम्रो, नेपाली कंग्रेससित साह्रै मित्रतापूर्ण कुरा भयो, प्रधानमन्त्रीले गएर विपक्षी दलको नेताको घरमै गएर उहाँहरूको टोली नै सित बसेर विपक्षी दलको पनि परस्पर प्रतिस्पर्धी समूहकै नेताहरू बसेकै ठाउँमा कुराकानी गरेर अहिले मैले भने जस्तै राजनीति तिनवटा बाहेक चारवटा बाटोबाट जाँदैन। मेरो एङ्गलबाट भन्नुहुन्छ भने त पुस 5 गते नै मैले संसद विघटन गरेको हो, त्यो अदालतले अब हुँदैन भनिसकेपछि मैले बोल्न मिल्दैन यसमा। अब के गर्ने भन्ने सन्दर्भमा तपाईँहरू सोध्नुहोस्। अब अहिलेको यो अस्थिर राजनीतिमा अब पहिले भन्ने गर्थ्यौँ नि हामी फोहोरी खेल भन्ने जस्तो, त्यस्तो चाहिँ हुन नदिने हो भनेदेखि ठिकै छ, तपाईँहरूले अब चुनावमा साथ दिनुहोस्, अगाडि जाउँ। होइन, चुनाव अहिलेको विकल्प होइन, बाँकी अब सरकार चलाउनुपर्छ भन्ने हो भने कि विश्वासको मत दिनुहोस्, विश्वासको मत दिन सक्नुहुन्छ तपाईँहरू सरकार चलाउनुहोस्, तपाईँहरूको टिम बनाएर, त्यो त प्रतिपक्षी दललाई नै प्रधानमन्त्रीले सिधै भन्नुभएको छ, घरमै गएर भन्नुभएको छ, सामान्य प्रधानमन्त्रीज्यूले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमै गएर बोल्नु भएको छ यी जम्मै कुराहरू। जसपासित पनि त्यही नै कुरा गरिएको छ, यदि -MA सरकार बन्दैन र -MA सरकारमा जसपा जान चाहँदैन भनेदेखि उसले चाहिँ एमालेलाई समर्थन गरोस्, त्यस्तै स्थितिमा सरकारले निरन्तरता पाउँछ। होइन, अब त्यो केही पनि हुँदैन भनेदेखि अब सबै दलहरू चुनावको लागि तयार हुनु पर्यो, सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव गराउँछ। प्रधानमन्त्रीको हैसियतले राजनीतिक निकास दिनको लागि यहाँभन्दा बढी भन्ने विषय पनि छैन र गर्ने ठाउँ पनि छैन। प्रधानमन्त्रीले त अब मलाई सरकारमा बसिरहनु पर्यो, मलाई टिकाइदेऊ, मलाई भोट हालिदेऊ, म दायाँ बायाँ गर्न चाहन्न, मै मात्र प्रधानमन्त्री बन्छु भने भए पो अलिकति अप्ठ्यारो कुरा हुन्थ्यो। उहाँले यति जम्मै भनिसकेपछि कुन विकल्पमा मुलुकलाई हिँडाउन चाहनु भएको अरू दलहरूले उहाँहरूले भनेअनुसार नै जाँदा त भइ नै हाल्छ।
जसपाको संकेत चाहिँ कस्तो छ त?
होइन, दलहरूका आफ्ना रणनीति छन् र कतिपय दलहरूले बोलेका छैनन्। अब नेपाली कंग्रेसले हामी तपाईँहरूलाई विश्वास मत दिन्न भनेर भन्नुभएको छ, त्यस कारणले गर्दा त्यो विपक्षी दलले सत्तापक्षी दललाई चाहिँ विश्वास मत दिन्छु त्यहीँ मिसिन्छु भनेर त भन्न पनि मिल्छ जस्तो लाग्दैन। खास गरी म दुईवटा दलको बारेमा एमाले र माओवादी, एमाले र नेपाली काङ्ग्रेस सन्दर्भमा त एउटा पक्ष एउटा प्रतिपक्ष भएरै जानु नै राजनीतिलाई सुन्दरता हुन्छ जस्तो लाग्छ मलाई। भोलिका दिनमा पनि हुने त्यही नै हो। अहिले अब -MA भन्ने शब्द प्रयोग गरिरहेको छु मैले, त्यो हुँदाखेरि पनि एमाले प्रतिपक्षमा रहँदा नेपाली कङ्ग्रेसले लिड गर्ने होला भन्ने लाग्छ। अब नेपाली कङ्ग्रेस प्रतिपक्षमा रहँदा एमाले लिड गरिरहेको छ, त्यस कारणले गर्दा नेपाली कङ्ग्रेससित अरू डिमान्ड हुने कुरा पनि भएन। अब निर्वाचन इत्यादिको सन्दर्भमा अर्को ढङ्गले सोचौँ भनेर उहाँहरू आउनुहुन्छ भने त्यसमा एमाले एकदम तयार छ, प्रधानमन्त्री त्यही नै भन्नुभएको छ। जसपाको सन्दर्भमा जसपा प्रतिपक्षी दल भएर मात्रै बस्नुपर्छ भन्ने होइन, जसपाको सिङ्गो नेतृत्व जसपामा रहनुभएका साथीहरू तयार हुनुभएमा उहाँहरूसित पनि सहकार्य त हुने सम्भावना छ। उहाँहरू सहकार्य हुँदैन भन्नुभएको छैन, सहकार्यको सन्दर्भमा उहाँहरूका आफ्ना भनाइहरू छन् र ती भनाइहरू चाहिँ प्रधानमन्त्री जवाफ पनि दिनुभएको छ। अहिले यहाँले उठाउनु भयो नि विभिन्न मुद्दा फिर्ता इत्यादिको कुरा, त्यो त नियमित प्रक्रिया हुन्, त्यो लेनादेनाको विषय होइनन्। अब जसपा सरकारमा आए पनि नआए पनि, जसपाले समर्थन गरे पनि नगरे पनि, गर्नुपर्ने काम सरकारले गर्ने गर्छ नै, किनभने यतातिर विप्लवजीसँग सम्बन्धित विषयको मुद्दा फिर्ता लिने जस्तो कुरा, सिकेरावजीसँग सम्बन्धित विषयको मुद्दा फिर्ता लिने जस्तो कुरा, जुन राजनीतिक चरित्रका कुराहरू छन् र त्यसलाई फौजदारी रूपमा जो रूपान्तरित गरिएको छ त्यसलाई सफा गर्ने काम त सरकारले गर्नुपर्थ्यो, गर्छ, गरि नै रहेको छ।
हजुर, म अन्तमा छु, पहिला पनि एकपटक विवादमा यसो कमिटीहरू औपचारिक अनौपचारिक रूपमा कमिटीहरू बनेर दोस्रो पुस्ताका तपाईँहरू जस्ता नेताहरूले पार्टीलाई फेरि एक ढिक्का बनाउनु भएको थियो। हिजोको पनि यहाँले भन्नुभयो, निरन्तर हामी मिटिङमा वार्तामा थियौँ, हिजोको मात्रै बाहिरिएको हो भनेर भन्नुभएको थियो हिजो सुभाष नेमाङ, विष्णु पौडेल अनि यहाँ आफै हुनुभयो, घनश्याम भूषाल, योगेश भट्टराई, गोकर्ण विष्टहरूको त्यो बसाईपछि यहाँले पनि भन्नुभयो एकदम सहज बाटोमा गएको छ भनेर। हिजो आम संचारहरूमा प्रतिक्रियाका आयो भने एकताको भावना दुवैतिर देखिएको छ तर त्यसले ठोस आकार चाहिँ लिएको छैन भन्ने टिप्पणी बडा रोचक तरिकाले मिडियाहरूमा आएका थिए। म अन्तमा छु, यति भनिदिनुहोस्, बडा समाचारमा के आएको थियो भने एउटा पक्षले चाहिँ राजीनामै गर्ने, संसदमै नजाने, बाहिरिने भन्ने खालको जुन कडा खालको प्रतिक्रिया आएको थियो, त्यो चाहिँ चिरिएछ क्यारे होइन हिजो बसेर?
त्यो त उपयुक्त बाटो नै होइन, असहमति हुँदा त आफ्नै पार्टीभित्र गर्ने हो नि, अध्यक्षसित चितनबुझी अध्यक्षसित बहस गर्ने हो, अरू नेतासित चितनबुझी त्यहीँ टिप्पणी गर्ने हो। हामीले आत्महत्या गरेर समस्याको हल निकाल्न सक्दैनौँ नि, संसदबाट राजीनामा दिने भाग्ने भन्ने त आत्महत्या जस्तो कुरा हो। राजनीति गर्ने आत्महत्या किन गर्छ र राजनीति गर्ने मान्छेले त अन्तिम समयसम्म पनि सम्भावनाको खेलमा जान्छ। अब त्यहाँ हामी रहेका हामी सबै साथीहरू त सबै सम्भावनाको खेल खोजौँ, सम्भावनाको चाहिँ बाटो खोजौँ र पार्टीले एकदिका बनाऊ, कोही पनि आफूलाई चाहिँ पराजित भएको महसुस नगरौँ र सबैले जितेको भावका साथ पार्टीले एक बनाऊ भन्नेमै हामी एक छौँ। अब फर्मुलाहरू भनेको विभिन्न छन्, विभिन्न छलफल भइरहेका छन्, जुन अहिले पब्लिक खपतकोलाई भन्न सक्ने स्थिति भएन, तिनै विषयमा हामी छलफल केन्द्रितमा छौँ।
अघि यहाँले भन्नुभएको थियो दुवै पक्षका साथीहरू जो जता जसरी लागेको भए पनि पार्टी एक बनाउने कुरामा चिन्तित छौं र कसैले पनि विजयको महसुस गर्न परोस् र कसैले पनि पराजयको महसुस गर्न परोस् भन्ने ढंगले छलफल अघि बढाएको छ।
विजयको महसुस गरी पराजयको महसुस कसैले नगरे, अङ्ग्रेजीमा विन विन सिचुएसन भन्छौ नि हामी, त्यो क्रिएट हुनुपर्छ र चाहिँ आफ्नो दलभित्र आफ्नो पार्टीभित्र बहस गर्न पाउनुपर्छ भन्नेमा कुनै दुविधा छैन र त्यसमा हामी छलफल गरिरहेका छौँ।
विष्णु रिमालज्यू, यहाँलाई अलि ठ्याक्क आफ्नो कुरा प्रष्ट भनिहाल्ने नेताको रूपमा लिन्छन् मान्छेहरूले, तपाईँले प्रष्ट आफ्नो कुरा भन्दा कहिलेकाहीँ विवाद आउनुभयो भने पनि त्यसलाई तपाईँले सहज रूपमा लिनुहुन्छ, साँच्चै भन्नुहोस् त अब झगडा टुङ्ग्यो?
झगडा टुङ्गिनुपर्छ, झगडा त यस्तो हो, बहस र विवाद छन्, बहस र विवादले लामो समय पनि लिन सक्छन्, तर पार्टी एक बनाएर लिएर जानेमा चाहिँ विमति छ जस्तो मलाई लाग्दैन। म माथिबाटै भन्न चाहन्छु नि, शीर्ष तहमा रहनुभएको नेताहरूमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरू पनि झगडा गरिरहौँ र पार्टी बिगारौँ भन्नेमा त हुनुहुन्न, उहाँहरू पनि एक बनाउनु पर्छ भन्नेमै हुनुहुन्छ। अब कसरी हुन्छ भन्नेमा त धेरै पानी बगे नि, त्यो बिचमा पक्ष प्रतिपक्षको रूपमा एकले अर्कालाई कारवाही गर्ने तहमा साधारण सदस्यताबाट खारेज गर्ने जस्ता तहको समग्र कुरा भयो नि त, यी जम्मै कुराहरूमा अब समीक्षाको खाँचो छ र अहिले यतिखेर हामी मिलाउने भनिरहेको बेलामा, मिल्ने भनिरहेको बेलामा समीक्षातिर लाग्यो भने फेरि घाउमा चाहिँ उकुस पल्टिन सक्छ। त्यसो भएर हामीले कतिपय कुराहरूले कार्पेटमा नि लुकाउँछौँ र पछि स्थिति नर्मल भएपछि त्यसलाई समीक्षाको विषय बनाउँछौँ, त्यही नै प्रक्रियामा हामी छौँ अहिले।
हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यो समय र सम्वादको लागि हामी आभार व्यक्त गर्छौँ।
धन्यवाद, धेरै धेरै
धन्यवाद। यहाँ हुनुहुन्थ्यो नेकपा एमालेका एकजना नेता तथा प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार विष्णु रिमाल, उहाँसँग हामीले समसामयिक राजनीतिमाथि केन्द्रित रहेर छलफल गर्यौं र विशेषतः सत्तारूढ दल नेकपा एमाले र एमालेभित्र देखिएको भनिएको विवाद र यसको निराकरणका उपायहरू के हुन सक्छन् भनेर छलफलमा के कुराहरू उठे भन्ने विषयमा हामीले छलफल गर्यौं, संवाद गर्यौं र संवादमा सँगै दलहरूका बीचको आपसी एकता र सद्भाव कसरी हुन सक्छ र 27 गते संसदको विशेष अधिवेशन कसरी फेस गर्ने भन्ने सन्दर्भमा पनि सूक्ष्म रूपमा छलफल र संवाद गर्यौं। यही बहसका साथ आजको अन्तरसंवाद यहीँ सकिन्छ। मेरा सहकर्मी शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौं। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।